الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا وقال رسول الله صلى الله تعالى عليه وسلم من أحيا سنتي فقد أحبني ومن أحبني كان معي في الجنة أو كما قال عليه الصلاة والسلام صدق الله وصدق رسوله النبي الكريم تین چیزیں ہر مسلمان کے ذمے فرض عین ہیں تین چیزیں ہر مسلمان پر فرض عین ہیں فرض کہتے ہیں کہ جو دین کے احکام میں اور عبادات میں جو چیزیں فرض ہیں تو فرض ان چیزوں کو کہا جاتا ہے کہ جن کا انکار کرنے والا کافر ہوتا ہے اور نہ کرنے والے کو گناہ ملتا ہے عذاب ملتا ہے اور واجب اس کو کہتے ہیں کیونکہ احکامات کی جو ہے وہ آٹھ قسمیں ہیں جس میں سے ایک فرض ہے اور دوسرا واجب ہے کیونکہ کچھ احکامات فرض ہوتے ہیں کچھ احکامات واجب ہوتے ہیں تو واجب وہ ہوتا ہے کہ جس کے نہ کرنے والے کو گناہ بھی ملتا ہے عذاب بھی ملے گا اور انکار کرنے والا کافر نہیں ہے اور سنت اس عمل کو کہا جاتا ہے کہ جس کو جناب رسول اللہ صلی اللہ علیہ وسلم یا صحابہ رضوان اللہ تعالی علیہم اجمعین نے اکثر کیا ہو جس عمل کو رسول اللہ صلی اللہ علیہ وسلم یا صحابہ نے کیا ہو اس کو سنت کہا جاتا ہے اور جس عمل کو اکثر کیا ہو اس کو سنت مؤکدہ کہتے ہیں اور بغیر عذر کے اس کو کبھی نہ چھوڑا ہو اس کو سنت مؤکدہ کہتے ہیں اور جس عمل کو کبھی بغیر عذر کے بھی چھوڑ دیا ہو کوئی عذر نہیں ہے پھر بھی نہیں کیا تو ایسا عمل سنت غیر مؤکدہ کہلاتا ہے فرق سمجھ میں آگے نا سنت مؤکدہ اور سنت غیر مؤکدہ کا فرق یہ ہے کہ جس عمل کو رسول اللہ صلی اللہ علیہ وسلم یا صحابہ رضی اللہ عنہ اجمعین نے اکثر کیا ہو اور بغیر عذر کے نہ چھوڑا ہو ایسے عمل کو سنت مؤکدہ کہا جاتا ہے اور جس عمل کو بغیر عذر کے بھی چھوڑ دیا ہو تو ایسے ہی سنت کو سنت غیر مؤکدہ کہا جاتا ہے سمجھ میں آ گئی جی یہ فرق نا تین باتیں ہو گئی فرض واجب سنت چوتھی چیز ہے مستحب میرے مرشد میرے شیخ حضرت مولانا شاہ حکیم محمد مظہر صاحب دامت برکاتہم کے ساتھ ہم گئے تھے حضرت مولانا مشرف علی صاحب تھانوی دامت برکاتہم سے ملنے دوران گفتگو حضرت نے بڑی پیاری بات فرمائی میں زندگی میں پہلی دفعہ سنی سامنے کی بات تھی لیکن بس اب چوتھا احکام میں سے جو چوتھی چیز ہے وہ کہلاتی ہے مستحب مستحب یہ باب استفعال ہے یہ حضرت کی بات ہے باب استفعال ہے اور باب استفعال میں طلب کی خاصیت ہے یعنی مستحب وہ عمل ہے اس کا مادہ حب ہے لذا مستحب وہ عمل ہے کہ جس سے اللہ تعالی کی محبت ملتی ہے مستحب اس عمل کو کہتے ہیں جس سے اللہ تعالی کی محبت ملتی ہے اب اس سے سوچیں کہ ہم مستحب کو کتنا معمولی سمجھتے ہیں حالانکہ یہ وہ عمل ہے کہ جس سے اللہ تعالی کی محبت ملتی ہے اس لیے مستحبات کو بھی سوچیں کہ جی شادی کرتے ہیں ہال میں شادی کرنی ہے فرض ہے جی بھائی ہال میں کیا جی ہزار آدمیوں کو بلانا ہے کیا یہ بھی ضروری ہے کیا کہتے نہیں جی खानदान है, बिरादरी है, बीवी है, अगर शादी कर रहे हैं तो बीवी की माँ को जोड़ा देना कोई जरूरी है क्या? मतलब तो बीवी से है, उसकी माँ से तो नहीं है ना, तो उसको जोड़ा देना जरूरी है? नहीं, कहते कि नहीं, लेना देना भी कुछ होना चाहिए और ये अच्छी बात भी है। तो मुस्तहब दुनिया की चीजों में तो हम मुस्तहबात और दूसरी चीजों का कितना ख्याल करते हैं, तो दीन में मुस्तहब को भी मामूली ना समझें, इससे अल्लाह ताला की मोहब्बत मिलती है। तो अहकाम की चार किस्में हो गई। पांचवी किस्म है हराम। हराम का इंकार करने वाला काफिर है और हराम के इर्तकाब करने वाला यानी हराम काम को करने वाला गुनाहगार भी है, उसको आजाब भी मिलेगा। यानी जिस चीज को शरीयत ने हराम फरमा दिया उसको ये कह देना कि मौलवियों ने हराम बना दिया, ये कोई हराम वराम नहीं है, ये सही नहीं है। और एक बात और भी याद रखें, एक आदमी किसी सुन्नत पर अमल नहीं करता वो गुनहगार है, लेकिन अगर सुन्नत का मजाक उड़ा दिया तो ला शक का फी कुफ्र ही, उसके कुफ्र में कोई शक नहीं है। यानी एक आदमी दाढ़ी नहीं रखता वो गुनाह कहता है मैं गुनहगार हूं, मेरी ईमानी कमजोरी है, मैं गुनहगार हूं, लेकिन अगर दाढ़ी का मजाक उड़ा दिया तो कुफ्र है। इसलिए कहा हमारे बुजुर्गों ने, हदीस शरीफ में आता है, हजरत उकबा बिन आमिर रज़ियल्लाहु ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम से पूछा था, मन नजात, नजात किस चीज में है? आपने तीन बातें इरशाद फरमाई। पहली बात यही है, अमलिक अलैक लिसानक, अपनी जबान पर काबू रखो, मैं क्या कह रहा हूं, देखिए जबानी तो है ना। इसलिए हदीस शरीफ आप हजरात ने उलमा इकराम से अहलुल्लाह से सुनते रहते हैं, सुबह के वक्त में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बात का मफहूम है, सारे आजा जबान के आगे हाथ जोड़ते हैं कि तेरी वजह से हम सलामत रहेंगे, तेरी वजह से हमारी ठुकाई होगी। ये जबानी तो होती है ना। अब औरत ने सब जबानी तो चलाई या शौहर ने, देखिए जबानी पर है। काजी साहब ने पूछा क्या आपने कबूल किया, तो दूल्हा क्या कह रहा है, जी हाँ, सब जबान से नहीं कहता, गर्दन भी हिलाता है, जी हाँ मैंने कबूल किया, कितने शौक से गर्दन भी हिलाता है, जी हाँ मैंने कबूल किया। और अगर दूसरी शादी हो तो फिर पूरा हिलके कहता है। तो अब सिर्फ जबान पर रिश्ता कायम हो गया कि वो औरत जो अजनबिया थी, वो मर्द जो अजनबी था, दोनों उस निकाह के इबादत और प्यारे एक रिश्ते के जरिए से ऐसे बंधन में बंध गए कि जिंदगी भर के लिए अब दुख दर्द के साथी हो गए, दुख दर्द के शरीक बन गए। और यही जबान है, अल्फाज से वो तीन अल्फाज मुंह से निकाले, अब वो जो शरीका हयात दुख दर्द की साथी, अब नतीजा क्या हुआ कि वो अजनबी हो गए। सिर्फ जबान, इसलिए कहा अपनी जबान को काबू में रखो, अमलिका अलैका लिसानक, इसको अपने काबू में रखो, मालिकाना हक रखो इस पर। इसलिए जो फरमाया करते हैं पहले सोचो फिर बोलो, कोई जबान से ऐसी बात निकाल दी, खुसूसन दीन की बात को करने में बहुत एहतियात करें, सोचे कि मैं क्या बोल रहा हूं। अगर कोई ऐसी बात निकल गई कि तो नतीजा यह होगा कि पूरा दीन गया। इसलिए सोच के बोलने की जरूरत है और दीनदार हजरात के लिए इसकी बड़ी, इसलिए साहबा कितने बड़े शख्सियात थी, अल्लाह ताला ने कैसा मुंतखब फरमाया उनको, नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को नकल करते हुए इतना डरते थे कि आखिर में फरमाते औ कमा काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, या इस तरह से नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इतना डरते थे साहबा कि ऐसा ना हो कि हम नबी की बात उसके अल्फाज या उसके मतलब और मफहूम में कुछ तगय्युर और तब्दीली हो जाए, इतना डरते थे साहबा। हालांकि नबी सल्लल्लाहु अलैहि वसल्लम को देखा, हाफजा कितना उनका जबरदस्त था। हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु, ये वो सहाबी हैं जो सबसे ज्यादा अहादीस मुबारक जिनसे रिवायत की जाती है। मेरे शेख और मुर्शिद हजरत मौलाना शाह की मोहम्मद मजहब साहब दामत बरकातहुम अक्सर ये वाक्य सुनाते हैं कि मरवान बिन हकम जो मदीना शरीफ का गवर्नर था, उसने एक दफा हजरत अबू हुरैरा रज़ियल्लाहु तआला अन्हु से दरख्वास्त की कि हजरत आप तशरीफ लाइए। हजरत तशरीफ ले गए। उसने दरख्वास्त पेश की कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कोई हदीस शरीफ आपको याद हो तो सुना दीजिए। पर्दे के पीछे कातिब बिठा दिए। अब उनको तो क्या चाहिए था, महबूब का तज़किरा बस। और लादा बाज़ रिवायतों में आपने यूं भी फरमाया, हजरत अबू हुरैरा रज़ियल्लाहु तआला ने यूं भी फरमाया, मेरे खलील ने फरमाया, सुभानअल्लाह, मेरे खलील ने फरमाया। यानी कितना मोहब्बत भरा अंदाज कि मेरे खलील, यानी गहरा दोस्त जिसको कहते हैं, कि मेरे खलील ने फरमाया, कैसी मोहब्बत है देखिए। तो अब आपने अहादीस मुबारक का बयान करना शुरू की है, कातिब लिखते जा रहे हैं। उसके बाद तशरीफ ले गए। कुछ अरसे के बाद दोबारा दरख्वास्त पेश की कि हजरत आप तशरीफ लाए। हजरत तशरीफ ले गए तो मरवान बिन हकम ने अर्ज किया कि हजरत गुज़िश्ता मजलिस के अंदर जब आप तशरीफ लाए थे कुछ अहादीस मुबारक आपने सुनाई थी, उन अहादीस मुबारक में से कोई आपको याद है? असल में 5364 रिवायतें पेश करते थे, आगे पता नहीं इनको हाफजा ठीक भी है कि नहीं, कितनी रिवायतें पेश करते हैं। तो हजरत अबू हुरैरा रज़ियल्लाहु तआला ने फरमाया कहो तो उसी तरतीब से सुना दो। हजरत उसी तरतीब से सुना दीजिए। बस हजरत अबू हुरैरा रज़ियल्लाहु तआला जब आपने शुरू फरमाया, बाद में कातिबों ने कहा तरतीब भी वही थी, न जबर न जेर किसी चीज का फर्क नहीं था, अल्फाज का भी कोई फर्क नहीं था, सुभान अल्लाह। तो वो हजरात जिनको नबी सल्लल्लाहु अलैहि वसल्लम की सोहबत मिली, दुआएं मिली, लेकिन वो नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को पेश करने में एहतियात करते थे, हमको भी एहतियात करनी चाहिए। ये जरूरी है कि और खुसूसन अहकाम दीन कि किसी चीज को हराम, किसी को हलाल, किसी को ये कहना, इसमें गैर आलिम को तो जान की बाजी लगानी चाहिए एहतियात करने में, क्योंकि फर्ज और वाजिब में बड़ा फर्क होता है। तो इतना बड़ा फर्क है कि फर्ज का इंकार करने वाला काफिर है और वाजिब का इंकार करने वाला काफिर नहीं है। आजाब दोनों को मिलेगा लेकिन काफिर नहीं है। इसलिए दीन के बाद अहकाम फर्ज है, बाद वाजिब है। पर्दा फर्ज है और चेहरे का पर्दा वाजिब है। अब ये इल्मी कुछ नुकात है जिसकी बिना पर मैं ये अर्ज कर रहा हूं, लेकिन उसकी तफसील है। बहरहाल उसी तरह टखने का, शलवार का टखने खुला रखना मर्दों के लिए खड़े होने की हालत में और चलने की हालत में ये वाजिब है, उसको फर्ज नहीं बोल सकते। इसलिए इन चीजों की निहायत एहतियात चाहिए। दीन के काम करने वालों को बहुत इसमें हमारे अकाबिर, हमारे उलमा, हमारे मुहद्दिसीन सब डरते थे, कांपते थे नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को पेश करते हुए, दीन की बात को पेश करते हुए, जरी नहीं होते थे, दिलेर नहीं, डरते थे। तो हराम जिस चीज को कहते जी मौलवियों ने हराम किया, मौलवी कुछ नहीं करता, मौलवी का काम कुछ नहीं है। अब एक वकील कोई हुकूमत का कानून बताया तो क्या वकील ने कानून बनाया? बस मौलवी की सब यही जिम्मेदारी है कि जो अपने बड़ों से जो शरीयत और सुन्नत का जो राज मिला और शरीयत और सुन्नत की जो अमानत मिली उसको हिफाजत से आगे उसी तरीके से पहुंचा देना और बढ़ा देना, बस इतना काम है भाई। वो रद्दो बदल नहीं कर सकता, मौलवी मसवा बता तो सकता है, बना नहीं सकता। तो और मकरू तहरीमी का इंकार करने वाला काफिर नहीं है लेकिन गुनाह उसे भी मिलेगा। और मकरू तंजीही, ये अब उसी तरफ जैसे फर्ज के साथ हराम, वाजिब के साथ मकरू तहरीमी, सुन्नत के साथ मकरू तंजीही, और आखिर में क्या है, मुबाह। मुबाह मुबाह ऐसा काम जिसमें ना सवाब हो ना जिसमें अजाब हो। मकरू तंजीमी है कि जिसमें करने वाले को, बचने वाले को सवाब मिलेगा लेकिन अजाब ना मिलेगा। और मुबाह ऐसा काम है जिसमें ना सवाब है ना अजाब है। लेकिन बाद मुबाह काम ऐसे हैं कि जिसको इख्तियार करने से उसकी नीयत का बड़ा दखल होता है, उसकी नीयत का बड़ा दखल है। जैसे माल का रखना, माल का रखना ये खुद मुबाह है,
कोई आदमी माल जमा करे, ये खुद मुबाह काम है, वो कर सकता है। लेकिन अब उसकी नीयत देखी जाएगी कि ये माल रख क्यों रहा है। अगर इसलिए रख रहा है कि जी मेरे घर वालों की जरूरत है, मेरे बीवी बच्चों की जरूरत है, मेरे मां बाप की जरूरत है, तो एक साल का माल रखने की इजाजत है, तवक्कुल के खिलाफ नहीं है। कि ये नीयत भी कि जी मेरे बुरे वक्तों में काम आएगा, कि मुझे किसी से मांगना नहीं पड़ेगा, सर्दी गर्मी धूप छांव बीमारी सेहत खुशी गमी की खातिर से अगर कोई माल इस नीयत से भी जमा कर रहा है, दुआएं दुनिया की नीयत है, तो उसको मना नहीं है। लेकिन अपने घर वालों पर रुपया पैसा खर्च करना अल्लाह ताला के रास्ते में खर्च करने के बराबर है, इतना बड़ा सवाल है उसमें। कहते अगर कभी बीवी ने कहा कि मुझे मिरिंडा पिला दो, तो उसको हराम का फतवा ना सुना है। कभी कभी उसने कह दिया कि जी मुझे मिरिंडा पिला दीजिए, तो उसको खिला दे। अब बीवी है इसलिए ऐसे, चलो अल्लाह ताला ने मुझे बीवी दी है, मुझको बीवी अता फरमाई है, मेरी शरीका हयात है, उसको पिला दिया। अब उसकी नीयत होगी कि इसलिए कि ये खुश हो जाए, इस पर भी उसको सवाब मिलेगा। और अगर माल इसलिए जमा किया कि जरा बिरादरी वालों को पता चले हम भी कोई वड्डे चौधरी यहां, और जी पता चले लोगों को कैसा होता है, हम भी कोई कम नहीं है, तो ये अब माल खुद जमा करना मुबाह काम था, लेकिन नीयत फासिदा की वजह से वो बर्बाद हो गया। एक दीन का उसूल और याद रखिएगा कि अच्छा काम बुरी नीयत की वजह से बुरा हो जाता है। ये उसूल याद रखिए, अच्छा काम बुरी नीयत की वजह से बुरा हो जाता है। जैसे तकरीर करना अच्छा काम है, लेकिन अगर ये नीयत हो कि लोग कहेंगे वाह वाह क्या जबरदस्त बयान करते हैं, अब बुरी नीयत आ गई, अब ये भी मेरे लिए अजाब का जरिया बनेगा। और लेकिन बुरा काम अच्छी नीयत से अच्छा नहीं होता, ये कायदा बहुत याद रखिएगा। अच्छा काम बुरी नीयत से बुरा हो जाता है, लेकिन बुरा काम अच्छी नीयत से अच्छा नहीं होता, ये कायदा याद रखिएगा, ये काम आएगा। माशाल्लाह अल्लाह ताला कबूल फरमाए, अल्लाह के रास्ते में ये गुर की बातें हैं, काम की बात है। अच्छा काम बुरी नीयत की जैसे बुरा हो जाता है, लेकिन बुरा काम अच्छी नीयत से अच्छा नहीं होता। मसलन एक आदमी नमाज नहीं पढ़ता, अब ये उसके पास गया उसको समझा रहा है कि देखो नमाज पढ़ो, नमाज पढ़नी चाहिए, अल्लाह ताला इसको फर्ज फरमाया, नमाज न पढ़ने वाले के लिए ऐसी वाइदे हैं, इसके ये फजाइल है, ये बातें हैं, उसको समझा रहा है। वो कहते नहीं ये वो करते 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 अजान हो गई, अभी उसको समझा रहा है चलो मस्जिद चलते हैं नमाज पढ़ते हैं। समझाते समझाते जमात की नमाज निकल गई, उसने कहा अच्छा चलो नमाज पढ़ते हैं अब चले। तो अच्छा काम तो हुआ, लेकिन चूंकि इसने जमात की नमाज छोड़ दी, अब ये बुरा काम हुआ उसके लिए, क्योंकि जमात की नमाज वाजिब है, बिला उज्र के इसको तर्क नहीं कर सकते। बल्कि मसला यहां तक है कि एक आदमी अगर माजूर है, जैसे मुसाफिर है, वो बगैर वजह के भी कर सकता है, मुसाफिर है मरीज है, वो मस्जिद की जमात की नमाज तो उस पर माफ है। लेकिन अल्लामा शामी इब्ने आब्दीन रहमतुल्लाह अलैह फरमाते हैं जमात की नमाज फिर भी माफ नहीं है उसमें, यानी किसी को शामिल कर ले, कोई ना मिले अपनी बीवी को शामिल कर ले, लेकिन बीवी को बराबर ना खड़ा करे, पीछे खड़ा करे। यानी अब आप बताए, इतना है कि हम अपनी बीवी को भी नमाज के लिए खड़ा कर सकते हैं, उसको पीछे खड़ा करे और जमात कर ले, सही है ना जनाब, वो है माशाल्लाह। तो अब वो अच्छा काम तो किया कि एक आदमी को नमाजी तो बना दिया, लेकिन तरीकाकार गलत है, तो ये तरीकाकार दुरुस्त नहीं है। इसलिए कहते दूसरों की जूतों की हिफाजत की खातिर से अपनी गठरी को ना गवाए, उसके दीन को बचाने के लिए अपने दीन को बर्बाद ना करें, ठीक है ना बेटे, ये कायदा भी याद रखें। तो ये दीन के अहकाम जो कि 8 किस्म पर हैं वो अल्हम्दुलिल्लाह पेश हो गए, अल्लाह ताला कबूल फरमाए। तो अर्ज कर रहा था कि तीन बातें हर मुसलमान पर फर्ज हैं, तीन बातें हर मुसलमान पर फर्ज हैं। नंबर एक तालीम, यानी इल्म का सीखना, इल्म का सीखना ये फर्ज है।
अगर मैं ये मसला बयान कर दूं कि ऐसा आदमी जिसको नमाज के फराइज, वाजिबात, सुन्नतें, मुस्तहबात, मुफसिदात सलात, यानी जिससे नमाज टूटती है, मकरूहात सलात वगैरह, अगर ये जिस आदमी को मालूम ना हो उसकी नमाज नहीं होती। अब आप किताबें उठाकर देख ले, हर किताब में मसला लिखा है, हर फिक्र की किताब में ये मसला लिखा है। सही है उस्ताद? लेकिन अगर ये मसला बयान करे तो लोग तो घबरा जाएंगे। अब आप देखें, लेकिन बात तो है, हकीकत तो हकीकत है। लेकिन नमाज के फराइज, नमाज के वाजिबात, क्योंकि फर्ज वो है जो अगर छूट जाए तो नमाज ही नहीं होगी। वाजिब छूट जाए, अगर वाजिब छूट गया तो आखिर में सजदा साफ कर लिया, नमाज हो जाएगी। इनको सीखना है सुन्नत क्या चीज है। मसलन नमाज हर रकात में दो सजदे है ना जी। एक आदमी ने रकात पढ़ी उसमें तीन सजदे कर लिए, जिसको मसला नहीं मालूम होगा वो क्या करेगा, नमाज तोड़ देगा, ऐसे ही करेगा ना। लेकिन जिसको मसला मालूम होगा वो नमाज ना तोड़े, अभी नमाज जारी रखे, अगली रकात में एक सजदा कर ले, आखिर में सजदा साफ कर ले, उसकी नमाज बिल्कुल दुरुस्त है। क्यों? नमाज के फर्ज जो थे वो पूरे हो गए, चार थे ना दो रकात में, तो चार सजदे पूरे हो गए। लेकिन तरतीब चूंकि नमाज में वाजिब है, नमाज की जो तरतीब, जिस तरतीब से हम नमाज पढ़ते ना, ये वाजिब है, उस तरतीब के एतबार से उसने तरतीब में उलट आगे पीछे हो गया, लेकिन आखिर में सजदा साफ कर लिया, उसकी नमाज दुरुस्त है। इसलिए कहा कि मसाइल सीखने में बड़ी सहूलत है, मसला मालूम हो बड़ी सहूलत है। सुभान अल्लाह। अब अक्सर ये होता है कि हम सूरह नमाज अकेले पढ़ रहे हैं, सूरह फातिहा के बाद, क्योंकि हम तो नमाज में सो रहे होते हैं ना, तो सूरह फातिहा हाथ छोड़ देते हैं रुकू में जाने के लिए, फिर ख्याल आता है हाथ बांध देते हैं। एक साहब ने ऐसे ही किया, तो एक साहब ने सजदा साफ किया, मैंने पूछा खैरियत आपने सजदा साफ क्यों किया, कहने लगे असल में हाथ छोड़ दिए थे फिर बांध दिए। मैंने कहा देखो अब मसला क्या है कि चूंकि नमाज का हाथ में बांधना सुन्नत है, अब अगर किसी ने छोड़ दिया फिर बांध लिया तो उस पर सजदा साफ नहीं है। तुम कितनी सहूलत है। इसी तरह से फर्ज की तीसरी और चौथी रकात में सिर्फ सूरह फातिहा पढ़ना सुन्नत है, लेकिन अगर किसी ने गलती से सूरत भी मिला दी उस पर भी सजदा साफ नहीं है। तो मसाइल को सीखे, तालीम फर्ज है, फर्ज दीन के वो अहकाम जैसे नमाज है उसके मसाइल सीखे, और वजू के मसाइल, तहारत के मसाइल, और इसके लिए या तो आलिम बने या आलिम के पास बैठे, इसका भी एहतमाम करें, कुछ देर उसके पास बैठा करें, लेकिन उसको मसले सिखाने के लिए ना बैठे, उससे मसला सीखने के लिए बैठे, उससे खामोश रहे, और जो जरूरत हो खुद पूछे। इसलिए अपनी जेब में एक छोटी सी कापी रखे, सफा रखे या कोई कागज रखे, कोई बात हुई फरोज को लिख लिया, याददाश्त के तौर पर लिख लिया। एक लोग शिकायत करते ना कि साहब मुझे याद नहीं रहता, अक्सर कहते हैं तो भाई तुम्हें क्या जरूरत है हर बात दिमाग में रखने की, वैसे ही मसाइल की कमी नहीं है, हालात ऐसे अजीब है, ये चीज वो चीज, ये चीज वो चीज, तो क्या जरूरत है अपने जहन पे बोझ डालने की, जो बात हो उसको कागज पे लिख लिया, जेब में रख ली। हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह की बात याद आ गई, मेरे शेख और मुर्शिद रहमतुल्लाह अलैह हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब ने वरल्लाह मकदूस सुनाते हैं कि एकदम हजरत मुफ्ती शफी साहब रहमतुल्लाह ने फरमाया, मैं हजरत के साथ जा रहा था, हकीमुल उम्मत मौलाना शफ अली साहब थानवी रहमतुल्लाह अलैह के साथ, तो हजरत ने चलते चलते कागज जेब से निकाला, कलम से उस पर कुछ लिखा, वापस जेब में रख दिया। फिर हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह से पूछा, बताओ मौलवी शफी मैंने क्या किया? कहा हजरत आपने कागज पर कुछ लिखा और जेब में रख लिया, बस मेरी तो ये समझ में आया। हजरत फरमाई नहीं, मैंने ये किया, एक बात जो मेरे दिमाग में बार बार आ रही थी, जिससे मेरा दिल उस तरफ मशगूल हो रहा था, तो मैंने उस बात को, उस बोझ को कागज पर मुंतकिल करके दिल को अल्लाह के लिए खाली कर दिया। सुभान अल्लाह। दिल मेरा हो जाए एक मैदान हूं, तू ही तू हो, तू ही तू हो, तू ही तू हो, और मेरे तन में बजाए आम गिल, दर्द दिल हो, दर्द दिल हो, दर्द दिल, गैर से बिल्कुल ही उठ जाए नजर, तू ही तू आए नजर, देखूं जिधर। तो तालीम,
لہذا اس لیے جو بات ہو اس کو لکھ لیں. عالم کے پاس, مفتی صاحب کے پاس جب موقع ہو گئے کہ حضرت یہ چند میرے پاس مسائل ہیں ان کے بارے میں میری رہنمائی فرما دیجیے, آسان کام ہے. ایک کام, تعلیم سب پر فرض ہے, ہر مسلمان مرد پر اور عورت پر, سب کے ذمہ ہے یہ. دوسرا فرض تربیت ہے. یہ جو میں بات پیش کر رہا ہوں نا, یہ تین باتیں, یہ ایک بزرگ حضرت حکیم کلیم اللہ صاحب دامت برکاتہم جو کہ ہندوستان کے بزرگ ہیں, یہ ان کا محفوظ ہے, یہ میں وہ سنا رہا ہوں جہاں سے مال لے کے آیا وہ جگہ بھی بتا دی. تو دوسری چیز تربیت ہے. تربیت کیا ہے؟ کسی مربی کی صحبت میں رہ کر اپنی عادات, اپنی اطوار کو سنت کے سانچے میں ڈھال لینا. ایسی عادت ہو جائے کہ اگرچہ کسی عذر کی وجہ سے گلاس الٹے ہاتھ سے اٹھا بھی لے لیکن الٹے ہاتھ سے پیے نہیں, ایسی عادت ہو جائے. مجال نہیں ہے کہ مسجد سے باہر نکلتے ہوئے سیدھا پاؤں نکل جائے, مجال نہیں ہے کہ مسجد میں داخل ہوتے ہوئے الٹا پاؤں داخل ہو جائے. ایسی عادت پختہ ہو جائے کہ بیت الخلاء میں جب جائے ننگے سر نہ جائے, کھانا کھانے بیٹھے ننگے سر نہ بیٹھے. ایسی عادت پختہ ہو جائے کہ بیت الخلاء میں جاتے ہوئے الٹا ہی پاؤں کو جائے اور باہر نکلتے ہوئے سیدھا پاؤں نکلے. ایسی عادت پختہ ہو جائے, اس کو کہتے ہیں تربیت. نقص سے کمال تک پہنچ جائے کہ مجال نہیں ہے کہ کوئی حسین عورت ہو بازار میں جا رہا ہے, کوئی حسین عورت ہے, کوئی عورت ہے, کوئی لڑکا ہے, مجال نہیں کہ اس کی نگاہ اٹھ جائے. اگر نگاہ اٹھ بھی جائے تو اس کو لگام کھینچ کے واپس لے آیا. جیسے گھوڑا تربیت یافتہ کیا ہوتا ہے, جو گھوڑا تربیت یافتہ ہے وہ سرکشی نہیں کرتا, کرتا ہے, کرتا ہے, ذرا سی لگام کھینچی پھر سیدھا ہو گیا. بس ایسی تربیت پالے کہ گناہ کی طرف ہم جائیں, اللہ تعالیٰ کی محبت اور اللہ تعالیٰ کی عظمت کی جو رسی ہے, ایک ہاتھ میں محبت ایک ہاتھ میں عظمت ہو, ان دونوں کی رسی مل کر ہمیں کھینچ کر صراط مستقیم پر لے جائے. تو دوسری چیز کیا ہم پر فرض ہے؟ تربیت. اور تیسری چیز جو ہم پر فرض ہے اس کا نام ہے تزکیہ. ہر مسلمان مرد و عورت پر فرض ہے, اس کو کہتے ہیں تزکیہ. تزکیہ کیا ہے؟ اپنے اعمال کو مردودیت سے بچانا, اپنے اعمال کو مردود ہونے سے بچانا اور اللہ تعالی کی بارگاہ میں قبول ہونے کے قابل بنانا, اس کا نام ہے تزکیہ. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی حدیث شریف مشہور ہے نا, حدیث ریاض اس کا نام ہے, کہ وہ عالم, وہ قاری, وہ سخی, وہ شہید, اتنی عظیم عبادت. علم کتنی عظیم عبادت ہے, تعلیم تبلیغ دین کا کوئی شعبہ بغیر علم کے چل ہی نہیں سکتا, ایسا ہی ہے نا. اتنا ضروری ہے علم, فرض عین ہے. لیکن کتنی عظیم عبادت علم, قرآن اور اللہ تعالیٰ کے راستے میں مال خرچ کرنا کتنی عظیم عبادت, اللہ تعالیٰ کے راستے میں قتال کرنا کتنی عظیم عبادت, شہادت کا مرتبہ کتنی عظیم اونچا مقام. لیکن صرف ریا کے لوگوں کی خاطر سے کیا, اس کا نتیجہ یہ جہنم میں جا رہا ہے. بتائیے, ہم عبادت کر کے بھی جہنم میں جائیں, محنت کر کے بھی جہنم میں جائیں؟ تو اپنی عبادت کو جہنم کے ذریعے کی وجہ سے ہمیں اپنی عبادتوں کو مردود ہونے سے بچانا ہے کہ جس سے ہم عبادت کر کے جنت میں جائیں, اسی کو تزکیہ کہتے ہیں. اور یہ بھی فرض عین ہے, جیسے اخلاق, اپنے اندر عاجزی ہونا, تکبر. عبادت کرنے والا جو متکبر ہے عبادت کر کے بھی جو ہے جہنم میں جائے گا, کیا عجیب بات. غصے کا مرض ہے, دنیا کی محبت دل میں ہونا, اور دنیا کی محبت کے معنی یہ نہیں کہ مال ہے اس کے پاس یا اچھی گاڑی ہے, اچھے کپڑے اپنی حاصل, یہ معنی نہیں ہے, بلکہ دنیا کی محبت کے معنی یہ ہے کہ اللہ تعالی کی احکام, اللہ تعالی کی محبت پر دنیا کو غالب رکھنا, یہ ہے دس معنی. جس وقت اللہ تعالیٰ کا حکم ہے اس حکم پر عمل کر لینا یہ دین ہے. اب جیسے فارغ ہوئے تبلیغ سے کام ہو فارغ ہوا اب دکان پہ بھی جائے گا, نماز سے فارغ ہوا دکان پہ بھی بیٹھے گا, رشتہ داری میں بھی جائے گا, غمی میں خوشی میں یہ بھی کام کرے گا. تو اپنے اعمال کو مردودیت سے بچانا اور قبولیت کے قابل بنانا ہے. جیسے بندہ جب شکر کرتا ہے عاجزی ہوتی ہے تواضع ہوتی ہے, اس سے اعمال میں جان پڑتی ہے. اس لیے حدیث شریف میں آیا کہ اعمال کا وزن اخلاقی اعتبار سے ہوگا, یعنی جس کے اخلاق جتنے اچھے ہوں گے اس کے اعمال میں اتنی جان ہوگی. لیکن نا جی کہتے ہیں نا, اب گاڑی ہے, ایک گاڑی عام گاڑی ہے, ایک گاڑی کہلاتی ہے فل آپشن گاڑی. ہر سمجھتے ہیں فل آپشن گاڑی کہ اس میں جی جو کھڑکی ہے وہ بھی آٹومیٹک کھل جاتی ہے, سٹیرنگ میں بھی یہ ہے, فلاں چیز بھی لگی ہے, فلاں چیز بھی, تو اس کے پیسے اور زیادہ ہوتے ہیں, تو اس گاڑی کی قیمت اور بڑھ جاتی. یہ جی موبائل ہے, سبھی موبائل ہے, نہیں جی اس موبائل میں یہ بھی فیچر ہے, یہ بھی فنکشن ہے, یہ بھی فیچر ہے, یہ بھی فنکشن ہے, اس کی وجہ سے اس کی قیمت بڑھ جاتی ہے. تو اسی طریقے سے ہمارے اعمال میں جب تشکر, صبر, رضا بالقضاء, تفویض اللہ, تسلیم و رضا, اور اپنے غصے کو برداشت کرنا, اپنے اندر تواضع و عاجزی ہونا, جب یہ اخلاق اس میں شامل ہو جاتے ہیں نا, تو عبادت کا اجر کہیں سے کہیں پہنچ جاتا ہے. اب وہ تبلیغ ہو, تعلیم ہو, تزکیہ ہو, نماز ہو, یہاں تک کہ وہ شخص اپنی دکان پر بیٹھ کر خرید و فروخت کر رہا ہے, لیکن وہ اللہ تعالیٰ کے احکامات پر عمل کر رہا ہے. اب اس کی اس دکان کو دنیا کہنا جائز نہیں ہے, وہ دنیا نہیں ہے. وہ اگر دنیا ہوتی تو نبی صلی اللہ علیہ وسلم فرماتے التاجر الصدوق الامین مع النبیین والصدیقین والشہداء او کما قال, کتنی مشہور حدیث شریف, کہ وہ تاجر جو صداقت سچائی کے ساتھ امانت کے ساتھ تجارت کر رہا ہے نبیوں کے ساتھ ہوگا, صدیقین کے ساتھ ہوگا, شہیدوں کے ساتھ ہوگا. اب آپ بتائیے تجارت کرنے والا دنیا دار کو بھی ان کے ساتھ ملے گا, تو پتہ چلا دنیا نہیں ہے. سچائی اور امانت کتنی بڑی چیز ہے. اب دیکھیے ایک تاجر ہے, اس کے پاس آپ جائے, آپ نے مال خریدا, آپ نے اس کو مال کیا, اس نے کہا ٹھیک ہے لائی کوئی بات نہیں, آپ کو کیا چاہیے, پیسے چاہیں گے یا کوئی اور چیز؟ آپ نے کہا کوئی اور چیز دے دے, آپ اس نے دی. اگلی دفعہ آپ دکاندار کے پاس بھی جائیں گے, یار اس کی اتنے اچھے اخلاق ہیں اور ہمارے اخلاق کیا نتیجہ نکلے گا. اس لیے اخلاق کی یہ جو تربیت ہے, اخلاق کی تربیت اور یہ تزکیہ, یہ اس کے لیے کسی اللہ والے کو اپنے سر کے اوپر رکھے, جس سے جہاں سے تربیت بھی ہوگی اور تزکیہ کی نعمت بھی ملے گی. اور پھر میرے دوستو جب یہ تین نعمتیں جمع ہو گئی, تعلیم, تربیت, تزکیہ, پھر تبلیغ کا کیا مزہ ہے. سبحان اللہ, پھر نماز نماز ہوگی, عبادت عبادت ہوگی, سجدہ سجدہ ہوگا, تبلیغ تبلیغ ہوگی. کیوں آہ میں کچھ تاثیر نہیں, کیا عشق کا دل میں تیر نہیں, جب نور نہیں خود ہی دل میں, منبر پہ وہ کیا برسائیں گے. آج تو ہمارا اندر کا کیا حال ہے, ہم بیان کرتے ہیں ہمارا تو دماغ آسمان پہ ہے, ہم عبادت کرتے ہیں بتاتے پھرتے ہیں کہ جی میں نے یہ کام کیا. عبادت کو چھپانا بھی ضروری ہے, اس لیے یہ نہ بتائے کہ میں نے کتنے چلے لگائے, یہ بھی نہ بتائے. اپنی عبادات کو چھپانا ضروری ہے, کتنے حج کیے, کتنے عمرے کیے, تہجد سب کو بتا تو نہیں, یہ آنکھ دیکھ رہا میری لال, خیریت کب ساج 3 بجے آنکھ کھلی بہت رویا, یہ دیکھو تہجد بھی پڑی بہت رویا, یہ کیا ضرورت ہے بتانے کی کہنے کی, چھپانے کی چیز کو ظاہر کر رہے. اس لیے اس کو عبادات کو چھپانا چاہیے. کتنی دفعہ تبلیغ میں ہے, کتنے لگا نہیں بتا ہے. ہاں کابر پوچھے, بڑے پوچھے, وہ انتظامی بات ہے, ان کو بتا دے, بڑوں کو بتایا, ہر ایک کو نہیں بتاتا پھر کہ فلاں سن سے فلاں سال سے میں ایسے ہوں, نہ بتایا بھائی کہا بھائی میرا اور اللہ کا معاملہ ہے. آپ دعا یہ کیجیے قبول فرما لے اللہ تعالیٰ. کیوں اب بتانے میں کیا ہوتا ہے, سینئر اور جونیئر کا ہوتا ہے, جی میں سینئر ہوں, ٹھیک ہے بھائی ہر ایک کو سمجھے تو سینئر ہے مجھ سے, جھگڑا ہی ختم, جھگڑا ہی ختم نا بھائی, ہر آدمی دوسرے کو عزت دے گا تو جھگڑا ختم. کیا بھائی میں اس قابل نہیں, آپ دعا کریں, میں تو ابھی سیکھنے والا ہوں, میں تو ابھی سیکھنے والا ہوں, اللہ تعالیٰ مجھے سکھا دے. عالم ہے اسی کا یہی دھیان کہ بھائی مجھے, میں تو طالب علم ہوں, عالم نہیں طالب علم. اللہ تعالیٰ ہم سب پر اپنا فضل فرمائے اور ہماری ان کوششوں کو قبول فرمائے, اور اللہ تعالیٰ اپنے کرم سے ہمارے دل بیٹھنے کو اپنی محبت کا, ہماری دینی ترقی کا, اخلاقی ترقی کا ذریعہ بنائے, اور ہمارے گھروں سے نکلنے کو قبول فرما لے, اور اللہ تعالیٰ ہماری کوتاہیوں کو بھی معاف فرمائے, تعلیم علم کی نعمت بھی عطا فرمائے, تربیت کی اور تزکیے کی بھی نعمت عطا فرمائے. وآخر دعوانا الحمد لله رب العالمين. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وصحبه وبارك وسلم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم إنا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الأعداء. اللهم واقية كواقية الوليد, اللهم واقية كواقية الوليد. اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة. يا الله اپنے کرم سے ہم سب کو معاف فرما, تقوی والی زندگی عطا فرما, اپنے فرما بردار والی زندگی عطا فرما, اور یا اللہ اپنے کرم کے صدقے میں ہماری جان, ہمارے مال, ہمارے آبرو کی حفاظت فرما, ہمارے ایمان کی حفاظت فرما. یا اللہ اپنے کرم کے صدقے میں یا اللہ شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی توفیق عطا فرما, اور شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق خدمت دین کی توفیق عطا فرما. یا اللہ تعالیٰ دین کے تمام شعبوں کے لوگوں کی حفاظت فرما. یا اللہ اپنے کرم کے صدقے میں ہمارے دینی مراکز کی حفاظت فرما, اور یا اللہ تعالیٰ ہمارے ایمان کی حفاظت فرما, ایک ایک مسلمان کی سارے عالم میں حفاظت فرما. یا اللہ اپنی رحمتوں کو عام اور تام اور تمام فرما. یا اللہ اپنے کرم کے صدقے میں ہدایت کے نور کو ہمارے دلوں میں داخل فرما, اور یا اللہ تعالیٰ یا اللہ اپنے کرم کے صدقے میں ہمارے ایمان کو, ہمارے یقین کو ایسا کامل فرما کہ ہر لمحہ ہر سانس آپ کو راضی اور خوش رکھے, اور ایک لمحہ اور ایک سانس آپ کی نافرمانی میں نہ گزاریں. یا اللہ تعالیٰ اپنے کرم کے صدقے میں ہمارے کاموں کو آسان فرما, ہماری ضروریات کو پورا فرما, ہم سب کو رزق حلال, عافیت, فراوانی, آسانی کے ساتھ عطا فرما, اور ہم کو بھی, ہماری اولادوں کو, ہمارے گھر والوں کو, دوست احباب رشتہ داروں کو, سارے عالم کے مسلمانوں کو, سارے عالم کو یا اللہ اپنا مطیع اور فرما بردار بنا دیجئے, اور یا اللہ ان گزارشات کو قبول فرما دیجئے. یا اللہ ہم سب کو یا اللہ اپنی محبت کے لیے قبول فرما, اپنی محبت کے راستے کے لیے قبول فرما دیجئے, اور ہماری غلطیوں کو, کوتاہیوں کو, گناہوں کو, لفظشوں کو معاف فرما دیجئے. یا اللہ معاف فرما دیجئے, یا اللہ معاف فرما دیجئے. وصلی اللہ تعالی علی آخر خلق محمد وعلی اصحاب اجمعین. اور یا اللہ ہم میں سے جس بھائی کی کوئی مصیبت, کوئی پریشانی ہے, اللہ اس کو حل فرما. یا اللہ یہ جو ہمارے ہم بھی, میں بھی گھر سے بے گھر ہوں, مسافر ہوں, ہمارے جو احباب یہ بھی اللہ آپ کے راستے میں نکلے ہوئے, ان کے گھروں کی پیچھے کوئی تکلیف, کوئی پریشانی, یا اللہ اس کو عافیت سے بدل دیجئے. یا اللہ جو اپنی بیٹیوں بہنوں کے رشتوں کے لیے پریشان, کسی اور پریشانی میں اللہ اس کو عافیت سے بدل دیجئے. ہر قسم کی یا اللہ کوئی اہل مقروض کے قرضوں کو ادا فرما دیجئے. ہر قسم کی پریشانی, غم, مصیبت, رنج سے ہم سب کو بچا. خوشیاں, راحت, سکون دونوں جان کی عافیت, راحت, رحمت, نعمتوں سے ہم سب کو مالا مال فرما. صلی اللہ علی النبی الکریم رحمتک یا رحم الراحمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. بیٹا لائٹیں بند کر دو. جی السلام علیکم.